रेडियो थाहा संचार 99.4 मेगाहर्ज काठमाडौँ, थाहा संचार .com र थाहा संचार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ। कार्यक्रममा हामीले विश्वेश्वर प्रसाद कोइरालाले लेख्नुभएको उपन्यास तीन घुम्ती सुनाइरहेका छौँ। नेपाली साहित्य पारखीहरूका निम्ति विश्वेश्वर प्रसाद कोइराला कुनै परिचय दिइराख्नुपर्ने नाम होइन र सायदै त्यस्ता पारखीहरू होलान् जसले उपन्यास तीन घुम्तीको नाम नसुनेका होन्। उपन्यास तीन घुम्ती इन्द्रमायाको कथा हो। काठमाडौँको रैथाने नेवार कुलमा जन्मिएकी इन्द्रमायाको जीवनमा आइपरेका तीन मूल घटनाक्रमहरूमा यो उपन्यास आधारित छ। उपन्यासमा इन्द्रमाया प्रेमिका, पत्नी र आमा गरी तीन भूमिकामा देखा पर्छ। प्रेमीका लागि परिवारसँग विद्रोह गर्ने प्रेमिका, परपुरुषसँग सम्बन्ध राखी सन्तान प्राप्त गर्ने पत्नी र पतिले अस्वीकार गरेपछि छोरी लिएर एकल जीवन बिताउने निर्णयमा पुगेकी आमा, यी इन्द्रमायाका जीवनका तीन मोडहरू हुन्। अघिल्लो अङ्कमा हामीले कसरी इन्द्रमाया पिताम्बरसँग जीवन बिताउने निर्णयमा पुगी भन्ने प्रसङ्ग सुनाएका थियौँ। आजको अङ्कमा हामी पिताम्बरकै साथी रमेशप्रति बढ्दै गरेको इन्द्रमायाको झुकाव दर्शाउनेछौँ। सुन्नेलाई सुनको मालामा प्रस्तुत छ उपन्यास तीन घुम्तीको दोस्रो भाग। यस प्रकार इन्द्रमायाको जीवन बितिरहेको थियो अनि एक रात यस्तो घटना घट्यो। तीन ताक दलको राजनीतिक काम निकै बढ्न गएको थियो। कार्यकर्ताहरू सबै व्यस्त थिए। घरमा पहिलेको जस्तो हुल वा भेला हुँदैनथ्यो। छलफल पटक्कै बन्द थियो। कहिले कहिले फाटाफट साथीहरू आउँथे। पिताम्बर पनि धेरै जसो बाहिरै रहन्थ्यो या घरमा आए पनि असाध्यै हडबडीमा रहन्थ्यो। त्यस ताका उसको मगज त्यत्तिकै तातेको हुन्थ्यो। उसको यस्तो स्वभाव देखेर इन्द्रमाया ठान्दथी यो सबै धपेडीको परिणाम हो। पिताम्बरको व्यवहारमा ऊ घरिघरि शुष्कताको परिचय पाउँथे। उसलाई धेरै जसो घरमा एक्लै बस्नु पर्थ्यो र आलस्यले यताउता गरेर दिन काट्नु पर्थ्यो। अनि एक दिन एकान्तको भारी वातावरणमा उकुस मुकुस हुँदा उसलाई झल्यास सम्झना भयो कि अहिलेसम्म पनि ऊ सन्तानवती हुन सकेकी छैन। पतिको प्रेममा फुर्सद नपाएकी नारीलाई आज एकान्तमा अचेलको फुर्सदको घडीमा एउटा ठुलो वञ्चितताको बोध भयो। उसले हठात एउटा ठुलो अभावको, शून्यताको विकराल मुख आफ्नो अन्तर्हृदयबाट बाहिरहेको देखे। यत्रो रमाइलो र चहल पहलको जीवनको मध्यमा यतिका दिनदेखि ऊ एउटा महान प्राप्तिबाट वञ्चित पो भइरहेकी रहेछ। उसले बल्ल थाहा पाए चहल पहल थामिँदा वञ्चितताको शून्य मात्र त्यहाँ बाँकी बचेको थियो। ऊ सोच्न लागि किन त्यस्तो भएछ आखिर? नारीत्वको कुन त्रुटिले अझसम्म ऊ माता हुन पाइन? पेटमा हात राखेर उच्छ्वासित स्वरमा उसले आफैलाई भने, के को त्रुटि हुन गएछ यहाँ? के को त्रुटि हुन गएछ यहाँ? हो, यता धेरै दिनदेखि पिताम्बरसँगको प्रणय विलास खण्डितमाथि खण्डित भइरहेको थियो। कुन्नी किन हो पिताम्बर वैवाहिक शैयामा तड्केर हटे जस्तो गर्थ्यो। आज उसलाई लाग्यो कि के जननी हुन नसकेकीमा पिताम्बरले उसलाई यसरी दण्डित गरिरहेको त होइन? प्रेमको सम्बन्धको यत्रो विडम्बना, यदि यो कुरा सत्य हो भने लक्ष्य प्राप्तिको प्रयासमा भाँजो हालेर प्राप्य वस्तु शीघ्र नै उपलब्ध होस् भनी कसरी आशा राख्ने? सहयोगका हात झिकेर प्राप्य कसरी उपलब्ध हुन सक्छ पिताम्बर? इन्द्र मायाले आज पो यी सब कुरा झलझली सम्झिन लागे। जब पुरुष दल आफ्नो काममा बाहिर व्यस्त थियो र घरभित्र एउटी नारी काम नपाएर अल्लरिरहेकी थिए, आज यो एक्लो घरले बालकको तोते बोलीको मानव माग गरिरहेको थियो। मानव त्यहाँको स्तब्ध दृश्यमा बालकको थै थै गरेर हिँडेको जीवनको कामना थियो। इन्द्र मायाले सोची, कठै आज मैले आफ्नो गर्वको बालकलाई घुकुती गर्दै खेलाउन पाइन। यसरी इन्द्रमाया पश्चातापमय वञ्चितताले थिचिएर शिथिल हुँदै गइरहेकी थिए कि कोठाको ढोका घरक्क उग्रियो र पिताम्बरले प्रवेश गर्यो। झमक्क साँझ परिसकेको थियो तर जाँगर नलागेर इन्द्रमायाले बत्ती बालेकी थिएन। धुमिल प्रकाशमा पिताम्बरको थाकेको अनुहारलाई देखेर भर्खरैको अभावको शून्यताले उच्छ्वासित हुँदै इन्द्रमायाले प्रेमिकाको भाणीमा भने, प्रियतम। पिताम्बरले शुष्क उत्तर दियो, यो कस्तो कुसमयको रागिनी, यो कस्तो कुसमयको रागिनी। पिताम्बरको उत्तरले मानव सहसा इन्द्रमायालाई सचेष्ट बनाइदियो। भर्खरैको आत्मसंवेदनाको भावना हठात लोप हुन पुग्यो। उसले भने, पिताम्बर, शरीरले सहन नसक्ने परिश्रम किन गर्छौ तिमी? हेर आफूलाई कस्तो भइसक्यो सुखे। पिताम्बरले उस्तै शुष्क स्वरमा भन्यो, घरमा पहिले साँझको बत्ती बलोस् अनि मात्र कसैले आफूलाई हेर्न सक्छ ऊ कति दुब्लाएको छ भनेर। इन्द्रमाया जुरुक्क उठेर बत्ती बाल्न गई। जाँदा जाँदै उसले मनमा नै संकल्प गरी आज किमार्थ पिताम्बरको मिजाज बिग्रन दिन्न। निसन्देह पिताम्बरलाई विश्रामको आवश्यकता छ। घरमा आएपछि न्यानो प्रेम स्पर्शको पनि। आफू पनि धेरै दिनदेखि मायालु स्पर्शबाट वञ्चित भएर बसेकी थिए इन्द्रमाया। आज दिनभरि अनुभव गरेको शून्यता र वञ्चितताले झन् ऊ प्रेमको स्पर्शका लागि आतुर हुन पुगेकी थिए। कोठाको टेबलमा बत्ती राखेर उसले पिताम्बरलाई भने, ल म झट्टै पानी तताइदिन्छु, हातमुख धोएर भान्सा पनि चाँडै तयार गर्छु। आज आज कतै बाहिर जाने होइन नि पिताम्बर, रात घरमै बिताउनु पर्छ। पिताम्बर कोट पुकाल्न लाग्यो। इन्द्रमाया भान्साको तरकारमा लागे। बितेको लामो समयको मध्यबाट त्यो रातलाई सोचेर ल्याउँदा आज इन्द्रमायालाई लाग्छ त्यो रातले उसको जीवनको एउटा परिच्छेदलाई टुङ्ग्याइदिएको थियो। त्यसको भोलिपल्ट उसको जीवनको एउटा नयाँ अध्यायको प्रारम्भ थियो। जीवनको प्रथम खण्डमाथि पट्टाक्षेप गर्ने त्यो रात के सुख र सन्तोषको लागि स्मरणीय छ र आज। सुख र सन्तोष, बरु त्यसको ठाउँमा पति पत्नी बीचको तानातानी अरूपन मात्र रह्यो त्यो रात। पत्नीले पतिलाई भोजन गराएर आफूले पनि खाइसकेपछि घरमा अरू काम सिद्ध्याइवरी साग्रह सुत्ने कोठामा लिएर गई। पतिले भन्यो, म आज एकदम थाकेको छु। इन्द्रमायाले देखे कि यथार्थमा पिताम्बर क्लान्त छ, तर के सत्यको दर्शनले शरीर र मनको आन्तरिक आग्रहलाई टार्न सक्छ र चित्त बुझाउन सकिएला, सान्त्वना पनि पाउन सकिएला? तर शरीर र मन त त्यो एकपटकका लागि नै भए पनि क्षुधामाया नै रहन्छ। इन्द्रमाया पिताम्बरको क्लान्त शरीरलाई हलुकासँग थिच्न लागि र कुराको सिलसिला प्रारम्भ गर्ने उद्देश्यले भने, पिताम्बर आज दिनभर असाध्यै शून्य लाग्यो मलाई। पिताम्बरले केवल एउटा सानो मात्र भन्यो। इन्द्रमायाले भने, तिमी पुरुषहरूलाई बाहिरको काम रहन्छ, व्यस्त रहन्छौ तिमीहरू, त्यसो उसले घरको शून्यता कस्तो विरक्ति लाग्दो हुन्छ तिमीहरू बुझ्दैनौ। पिताम्बरले चुप लागेर सुनिराख्यो। इन्द्रमायाले फेरि भने, पिताम्बर घरमा केटाकेटी भएको भए सायद शून्य हुने थिएन। पिताम्बरले अनावश्यक उत्तेजनामा भन्यो, तिमी नै होइनौ इन्द्रमाया, आखर राम्ररी उघारेर यो जीवन ग्रहण गर्न म कहाँ आए कि? इन्द्रमायाले भने, हो पिताम्बर, त्यसको निम्ति मलाई एक रत्ती पनि पश्चाताप छैन, तर तिमी यसरी मेरा उप्पर प्रेमको प्रथम जिम्मेवारी सुम्पेर पश्चातापको स्वर झेक्छौ कि तिमीलाई पछुतो भएको छ पिताम्बर? इन्द्रमायालाई साह्रै नराम्रो ठेस लागेको थियो। बलपूर्वक ऊ आँसु रोक्दै थिए। पिताम्बरले केही नरम भएर भन्यो, मैले कहाँ त्यसो भने इन्द्रमाया, तर घरमा केटाकेटी भएनन् भनेर मलाई के सुनाएको? तिमीमा पो कहीँ केही बिगार छ कि मन्द्या छ कि? इन्द्रमायाले मृदु स्वरमा भने, सन्तान भनेको पति पत्नीको सम्मिलित सहयोगको सुन्दर रचना हो पिताम्बर, खोइ यता त्यो सहयोग तिम्रो। पिताम्बरले कोल्टे फर्किँदै भन्यो, म आज असाध्य थाकेको छु, असाध्य। इन्द्रमायाले उसको शरीरलाई हलुका हातले थिचिरहे। शरीरले आराम पाएर पिताम्बर निदायो। इन्द्रमायाले धेरै बेरसम्म उसको शरीर मिचिराखे। रातभरि उसलाई निन्द्रा परेन। ट्वाल ट्वाल्ती दलिनतिर हेरेर उसले रात बिताई। आँखा कहिलेकाहीँ आँसुले पोल्थ्यो। सायद धेरै दिनदेखि पिताम्बरले राम्रोसँग सुत्न पाएको थिएन। ऊ खुब मस्त निन्द्रामा सुतिराख्यो। इन्द्रमायालाई लाग्यो, नसुतेको रात पनि भित्तो रहेछ र कहिले उज्यालो होला र घरको काममा लाग्न पाइएला भने। ऊ निराशामा प्रभातको प्रतीक्षा गरिरहेकी थिए कि बारीमा कोलाहल भएको उसले सुने। यो के भएको भन्ने बुझ्दा नबुझ्दै घरभरि मिलिटरीका सिपाहीहरू छ्यापछ्याप्ती भइसकेका थिए। बुटको आवाजका साथै एउटा ठुलो धक्का लाग्यो उसको कोठाको ढोकामा। यसरी रात बित्दा नबित्दै पिताम्बर बन्दी हुन पुग्यो। इन्द्रमायाको रातभरिको कटुता, निराशा र क्षोभ बिहानको हल्ली खल्ली र आन्दोलनमा एकदमै बिलाएर गयो। अब उसले सबै कुरा छोडेर बन्दी भएको पिताम्बरको सुविधाको व्यवस्था गर्नुपर्ने भयो। इन्द्रमाया सोच्दथे, त्यही दिन हो उसको जीवनको पहिलो अध्याय समाप्त भई दोस्रो अध्याय उग्रिएको। जुन दोस्रो निर्णयको बारेमा इन्द्रमायालाई अचेल बार बार स्मरण हुने गर्दछ त्यो थियो रमेशका सम्बन्धमा उसले लिएको निर्णय। प्रौढाको वार्धक्योन्मुख शरीर एवं मनको शिथिलताले होला, अचेल जब ऊ आफ्नो बितेको जीवनमा दृष्टिपात गर्छ उसलाई कहिलेकाहीँ लाग्छ जुन कुरालाई उसले तन्नेरी अवस्थाको अहंकार अथवा यो मेरो आफ्नो स्वयंको निर्णय हो भनेकी थिए, सायद त्यो स्वेच्छाले गरेको निर्णय थिएन। सायद पल पलमा लिइरहेका निर्णयहरूको श्रृङ्खलाको कालमा भो जीवन जीवन पथमा हिँडेको प्रत्येक डेग प्रत्येक निर्णयले उठ्दछ, तर आजको असल मनले स्वत्वको त्यत्रो महिमालाई स्वीकार गर्ने जाँगर बटुल्न सक्दैन। त्यसैले पनि होला तृतीय प्रहरको यो उदास लाग्दो शून्य घडीमा ओछ्यानमा लेटी लेटी इन्द्रमायाले सोची उसले निर्णय लिएको भनेको नियतिले कोरेको बाटोमा हिँडेको मात्र हो, नत्र तिनताक रमेश मात्र किन उसको सामुन्ने परिरहन्थ्यो त, र किन त्यो दुर्दिनमा ऊ मात्र उसको काम लाग्ने व्यक्ति बन्न गयो त। यति मात्रै पनि होइन, पीताम्बरसँगको प्रेममय सहवासको समयमा पनि रमेशलाई अत्याधिक स्नेह दिने स्थान उसको मनले आफ्नो हृदयमा दिइ नै राखेको थियो। यदि पीताम्बर बन्दी नभएको भए र यदि इन्द्रमायाको जीवन पनि यसरी विशृङ्खल नभएको भए हुनसक्छ उसको मनको त्यो सानो कुनाबाट रमेश कहिले पनि बाहिर आउन सक्ने थिएन। के नारी आफ्नो हृदयमा त्यस्ता अनेकानेक अग्नि बीजहरूलाई बाह्य जगतको वायु स्पर्शबाट जोगाएर राख्दै आफूसँगै चितामा अग्नि समर्पण गर्दिन र? उसलाई लाग्दैन हृदयको त्यस्तो अग्नि बीजले वायुको ठूलो स्पर्शको अवसर पाउनको निम्ति पीताम्बरले बन्दी नै हुनु पर्थ्यो र त्यसको परिणाम स्वरूप इन्द्रमायाको अस्त व्यस्तमय जीवन पनि हुनु नै पर्थ्यो। त्यसैले अचेल इन्द्रमायालाई लाग्न थालेको छ कि हुन त मानिसले नै निर्णय गर्छ तर नियतिले निर्देशन गरेकै बाटोमा हिँड्न उसको निर्णय भवितव्यको सेवकको रूपमा प्रकट हुन्छ। इन्द्रमायाले जुन निर्णयको आधारमा रमेशलाई स्वीकार गरे भनेकी थिए त्यो त स्वीकार गरिसकेपछिको अभिव्यक्ति पो थियो त। प्रेममा परिसकेपछि अब म प्रेम गर्छु भनेको होइन र, पीताम्बर छँदा नै उत यो बाटोमा हिँडिसकेकी थिए नि, र बार बार उसलाई यसबारे संकोच बोध पनि त हुने गर्थ्यो। तर साथै भवितव्य या नियतिको काँधमा उत्तरदायित्वको जुवा चढाएर पनि त निश्चिन्त भएको अनुभव इन्द्रमायालाई हुँदैन थियो। ऊ यो तथ्य स्वीकार्न चाहन्न थिए कि उसका निर्णय निर्णय नै होइनन्, कि ऊ जीवनका अनेकानेक पथहरूमध्ये उसले आफ्नो स्वेच्छाले रोजेर हिँडेको पथभन्दा भिन्न पथ हिँड्न सक्दिनथे, कि जीवनमा भोग्दै आएका सुख दुःख उसका आफ्ना रचना होइनन्, कि इन्द्रमाया अर्की इन्द्रमाया हुन सक्दिनथे इत्यादि। बाबु आमाको आग्रहलाई नटारेको भए के उसको जीवनले अर्को मोड लिने थिएन र? के ऊ पनि आफ्नी बहिनी सरह एउटा मध्यवित्त परिवारकी नारीमा अवर्णित हुन्नथे र, जसको जीवनलाई समाजका नियम विधिहरूले केही अंशमा पूर्व निश्चित गरिदिएका हुन्थे, जसका सन्तानद्वारा घर भरिभराउ हुन्थे र सबै इष्ट मित्र नाता गोताहरूले उसलाई भाग्यमानी नारी भन्थे? समाजको संरक्षणमा हुर्कने जीवनलाई के इन्द्रमायाले स्वेच्छाले छोडेकी होइन र? इन्द्रमायालाई निश्चय थियो कि हो उसले स्वेच्छाले नै छोडेकी हो, र त्यो निर्णयमा आज पनि उसलाई कुनै पछुतो छैन। तर निर्णयका पनि भिन्न भिन्न स्वभाव र भिन्न भिन्न गुण हुँदा रहेछन्, र निर्णयहरू कठिन हुने कारण रहेछ मानिसले निषेधाज्ञा उल्लङ्घन गर्नु परेकाले। समस्त कठिन निर्णयहरू निषेधाज्ञाका उल्लङ्घन हुन्। इन्द्रमायाको पहिलो निर्णय थियो समाजको निषेधको अवज्ञा, म समाजलाई मान्दिन, म पीताम्बरलाई वरण गर्छु। तर त्यस्ता कदम जतिसुकै कठिन भए तापनि अरू किसिमका निर्णयहरूको तुलनामा यस्ता निर्णयहरू सहज सम्भव हुँदा रहेछन्, किनभने यस्ता निषेधाज्ञा दिने तत्व आफूभन्दा बाहिरका तत्व हुन् जसको विरोधमा आफूलाई उभ्याउन सजिलो पर्दछ। विजय वा पराजयको परिणामको कल्पनाले द्वन्द्वको काठिन्य स्थापित हुँदैन। कस्तो तत्व छ प्रतिद्वन्दी, कसको अगाडि उभिनु परेको छ, त्यसले द्वन्द्वको कठिनता वा सुगमता निर्धारित गर्दो रहेछ। समाज तत्व जे भए पनि आफूभन्दा बाहिरको तत्व हो, त्यसको विरोधमा उभिँदा पराभूतको आदर्श निश्चय नै हुन्छ, तर समाज बाहिरी तत्व भएकोले अन्य देशीय हो, जसको अवाञ्छनीय हस्तक्षेप आफ्नो जीवनमा त्यो शत्रु भावापन्न जस्तो लाग्छ, जस्तो कुनै विदेशी शत्रुले आफ्नो देशमा हमला गर्दा मानिसमा हुने गर्दछ। आक्रमणकारी शत्रुका विरुद्ध मानिसकै परिणामको लेखाजोखा गरेर मात्र उभिन्छ, इन्द्रमायालाई लाग्यो बाहिरियासँग जुझ्न सजिलो हुँदो रहेछ, आक्रमणकारी परचक्री शत्रुसँग युद्धको निर्णय गर्न कठिन भए पनि दुस्सह हुँदैन। तर जीवनमा त्यस्तो निर्णय पनि लिनुपर्ने हुन्छ जीवनलाई धान्नका लागि पनि, जसमा स्वको कुनै न कुनै अंशसँग नै युद्ध घोषणा गर्नुपर्दछ। रमेशसँग घनिष्ठता स्थापित गर्न हुन्न भन्ने हृदयको निषेधाज्ञा परम्परागत मान्यताबाट हृदयमा जमेर बसेको सामाजिक विश्वास र आस्थाको एउटा रूप हो। त्यसकारण त्यो पनि विदेशी तत्त्व नै हो भन्ने कुरा माने पनि हृदयमा जमिसकेपछि त्यो सामाजिक आस्था कुनै न कुनै अंशमा अद्भुत शक्ति सम्पन्न भएर प्रतिद्वन्दिता खडा हुन्छ। आंशिक रूपमै भए पनि यस प्रकारको निर्णय आफ्नै विरुद्ध उठाएको कदम जस्तै हो, केही हदसम्म आफैसँग लड्न उद्यत हुनु हो यस्तो निर्णय। सामाजिक नियमका विरुद्ध उभिनु भन्दा कता हो कता धेरै दुस्सह हुँदो रहेछ आफ्नै आस्थाको विरुद्ध उभिनु। आस्थामा हृदयको सानो टुक्रो गाभिन पुग्छ, त्यसैले त्यस्ता निर्णयहरू दुस्सह हुन पुग्छन्। हृदयका यस्ता आस्थाहरू समाज जस्तो पृथक तथा अन्य देशीय हुँदैनन् जसका प्रति प्रतिकूल निर्णय लिनुपर्दा भावाविभूत हुनु परोस्। एक प्रकारको तटस्थताका साथ निर्णय लिन सकिन्छ, मनलाई चोखो राखेर आफूलाई खण्डित नपारेर। कठै यस्तो सुगमता यहाँ पाइयो र जब उसले रमेशलाई स्वीकार गरी। यदि वरणमा प्रथम कदमको उत्तरदायित्व छ भने सायद स्वीकारमा त्यस्तो उत्तरदायित्व छैन क्या रे। वरण र स्वीकृति दुवै अवस्थामा परिणति सदृश भए पनि सहवास, सहभोग, सहयोग यदि दोष हो भने स्वीकृतिमा प्रथम कदमको जिम्मेवारी निहित नभएकोले त्यो दोष समर्थनमा प्रति कदम चालेको दोष मात्रै हो। पिताम्बर कहाँ पुग्न इन्द्रमायाले प्रथम कदम चालेकी थिए, उसले पो भेटाएकी पिताम्बरलाई। त्यसकारण यदि दोष छ भने त्यसको प्रथम अंशको ऊ भागी छे, पिताम्बर त त्यसको द्वितीय अंशको अभिसङ्गी मात्रै हो। त्यसैले होला त्यो सम्बन्धले दिने आनन्द, सुख, महिमा, गरिमाको पनि प्रथम अंशमा उनै अधिकारिणी भई, र त्यसैले नै होला पिताम्बर सम्बन्धको उत्कृष्टताको द्वितीय अंशको मात्र भागी भयो। रमेशसँगको सम्बन्धमा भने इन्द्रमायालाई लाग्छ उसको आफ्नो स्थिति उल्टो थियो। त्यसमा उसले प्रथम कदम चालिन, केवल आफूलाई भेटिन देही, के पर्खेर बस्नु आफू भेट्यौं भन्ने दुरुत्साह होइन र हो भने इन्द्रमाया आफूलाई त्यति अंशमा दोषी भन्ठान्थे। अचेल इन्द्रमायालाई एउटा अर्को कुराको पनि बडो गम्भीर अनुभव भइरहेको थियो। पिताम्बर र आफ्नो सम्बन्धमा ऊ कहिले पनि दोषको सन्दर्भमा आफूलाई हेर्दिनथे। हो, मनमा कुरा खेलाउँदा प्रथम चालको जिम्मेवारी बेहोर्ने प्रश्न आउँदा तर्कगत वाक्य उठ्थ्यो उसको मनमा कि यदि दोषी भए या पापको अनुभूति त उसलाई कहिले पनि भएन पिताम्बरसँगको निजी सम्बन्धमा। त्यसो त निर्दोषले पनि दण्ड भोग्नु पर्छ, तर रमेशका सम्बन्धमा भने रही रही दोषको भाव जागृत हुन्थ्यो, एक किसिमको पाप बोध। त्यसो हुनाले इन्द्रमायालाई लाग्यो कि पाप भनेको स्वको विरुद्ध गरिने कारवाहीमा उठ्ने भावना हो, जुन कारवाही गर्न जीवनले मानिसलाई बार बार बाध्य गर्छ। त्यस्तो भावना उत्पीडक हुँदो रहेछ, आहत, शरीरले पाउने जस्तो पीडा। त्यसैले त हो नि इन्द्रमायाले पति र पुत्रीमा रुज्नु पर्दा आफू दुई टुक्रामा चिरा परेको अनुभव गरेकी थिए। त्यो निर्णय कति दुस्साह थियो, त्यसको पीडा कति दुर्दमनीय। पुत्रीलाई रोज्दा उसले आफ्नो जीवनको तेस्रो निर्णय लिएकी थिए। हे परमपिता परमेश्वर, किन तिमीले मेरो त्यत्रो भीषण अग्नि परीक्षा लियौ? किन पति र पुत्री दुवैलाई आफैसँग राख्न नसक्ने पारेर जन्मायो मलाई? किन मैले त्यत्रो भीषण निर्णय लिन बाध्य हुनु पर्यो? के म त्यो निर्णयले एकदम खण्डित भइन र? त्यो निर्णयपछि के म एउटी अर्धनारी मात्र रहिन, माता मात्र? नारीत्वका दुई तत्त्वमा मैले पत्नी तत्व, प्रिय तत्त्वलाई पराजित गर्नु पर्यो र केवल मातृ तत्त्वलाई मात्र आफूमा रहन दिनु पर्यो। यो तेस्रो निर्णय पिताम्बरलाई रोज्दा समाजका विरुद्ध लिएको जस्तो बाहिरी तत्त्वका विरुद्ध लिएको निर्णय थिएन, न त यो रमेशका सम्बन्धमा लिएको जस्तो निर्णय नै थियो जो आफ्नो हृदयको अवस्थाका विरुद्ध उसले लिएकी थिए। यो त आफ्नो सत्यको एक आधारभूत तत्त्वका विरुद्धमा लिनु परेको निर्णय थियो, आफूलाई एकदम अर्धखण्डित पारेर। यो कस्तो प्रतिद्वन्दी हो, कस्तो रणक्षेत्र हो यो, को हताहत भयो यो संघर्षमा? उत्तर केवल यही छ, आफू, आफू अनि आफू। पतिलाई परित्याग गरेकोमा के उसको हृदय अहिलेसम्म पनि शान्त हुन सकेको छ र? के खण्डित नारीले वेदनाबाट कुनै क्षण पनि मुक्ति पाइर? के उसले जहाँ रहँदा पनि जुन क्षणमा पनि आफ्नो अर्धाङ्गलाई नित्य निरन्तर प्रज्वलित अग्निमा अहर्निश पेल्छाइरहनु परेन र? पुनः स्थापना हुन नसक्ने आफ्नो खण्डितताले नै सायद उसमा पापबोध जगाइराख्यो। उसले जति भीषण आघात आफ्ना उप दिए उति ठुलो पापबोधले ऊ उत्पीडित पनि भए। हार्दिक वेदना सायद पाप हो। यो वेदना सायद स्वको खण्डनमा सृजना हुँदो रहेछ क्यारे। तर के कोही यस्तो मानिस पनि होला जसले अरूको प्रहारबाट आफूलाई र आफ्नो प्रहारबाट अरूलाई जीवनभर जोगाएर राख्न सकेको होस्। प्रत्येक व्यक्तिलाई थोर बहुत चोट परेकै हुन्छ र अनुभवका लागि मानिस जति जति गहिराईमा पस्छ उति उति साङ्गतिक आक्रमण उसले सहनु पर्छ। जीवन भोगको चिन्ह क्षत विच्छेद हुनु हो, पाप पनि सायद त्यही नै त हो। यही त विडम्बना छ मानव जीवनको। आहत नभई खण्डित नभई जीवनको भोग पाइँदैन र जीवनको अनुभव हो पछिसम्मको पाप बोध। आजकल जब जीवन सायद उसका लागि भोगको परिसमाप्तिको बेला आउन लागेको छ र जब तृतीय प्रहरको कार्य निवृत्तताको उसले अवसर पाएकी छे, उसले आफ्नो जीवनका अनुभव तथा प्राप्ति या वञ्चिततालाई एक्लै बसेर केलाउन समय पाएकी छे। पहाडको चुचुरो माथि बसेर थाकेको यात्रीले पछि फर्केर हेरे जस्तो उसलाई लाग्छ, जसले हिँडेर आएको लामो बाटो धेरै टाढा टाढासम्म देखिन्छ, त्यो सुदूर क्षितिजमा पुगेर बिलाउन खोजेको पथरेखा जो अहिले उसको पृष्ठ प्रदेशमा लामो भएर खिचिएको छ, त्यही त हो नि अहिले आँखा अगाडि झलझली देखा परेको उसको जीवन। तर त्यसमा हिँडिरहेका बखत कहाँ देखा परेको थियो र यो रेखा? जीवनको भोग गरिरहेका बखत जीवन बिर्सिन्छ, चाहे सुखको भोग होस् वा दुःखको। भोगिसकेको क्षण मात्र जीवनको रूपमा प्रकट हुँदो रहेछ। नत्र आज उसले यसरी सुख दुःखको विवेचना गर्दै ती क्षणहरूलाई यति छर्लङ्गसँग कसरी देख्न सकेकी छ? तिन ताक पनि ती सम्झना आउनु पर्थ्यो, तर कहाँ आउँथे र? पिताम्बरको प्रेममा उसँगको सहजीवनमा जीवनको भोग गरिरहेको छु भन्ने उसलाई कहिले सम्झना भयो र? त्यस्तै ऊ थुनिएपछि उसले भोग्नु परेको दुःखमा जसको सीमा नै थिएन झैँ लाग्छ आज, के जीवनको अर्को पक्षको भोग मबाट भइरहेको छ भन्ने कुरा उसको सम्झनामा कहिले आयो र? सुख दुःखको व्यस्ततामा जीवनको भोग हुँदो रहेछ, बाँचेको भन्ने थाहा नै नपाई जीवन यापन भएको रहेछ। यदि जीवनका भोग सुख र दुःख हुन् भने र जीवनको अनुभव यिनै दुई तत्त्वबाट प्राप्त हुन्छ भने, यदि सुख दुःखको अनुभव जीवनको माप भने इन्द्रमायालाई अझै लाग्छ, स्वयं सुख दुःखको माप स्मृति विस्मृतिले गर्छ। सुखको प्रगाढतालाई विस्मृतिको आवरण चाहिन्छ, प्रगाढता जति जति घनीभूत हुँदै जान्छ विस्मृतिले उति उति आक्रान्त गर्दै जान्छ। चरम सुख विस्मृतिको परम लुप्ततामा विलीन हुन्छ, दुःखको पनि त्यस्तै आचरण छ। दुःखको पराकाष्ठामा विस्मृतिको प्राणदायिनी प्रलेपन पाउँछ मानिस। दुःख होस् चाहे सुख, दुवैको उत्कृष्टता सम्पूर्ण विस्मृतिमा एकाकार हुन जान्छ। त्यसैले इन्द्रमायालाई लाग्छ कि यतिका दिनसम्म उसले नजानिकन जीवनको भोग गरिरहेकी रहेछ। अचेल आलस्यको बेलामा यी सबै कुरा सम्झेर ऊ आफैले भन्छे, कठै मैले कति सुख वा दुःख बेहोरे। तर भोग गरिरहेका बखत यी सबै कुरा सम्झिरहने उसलाई फुर्सद कहाँ थियो र? न त उसले यो सम्झेकी थिए कि आहा, पिताम्बरसँग जीवन बिताउँदा मलाई कति रमाइलो भएको थियो, न त पिताम्बरको गिरफ्तारी पछि कपालमा हात राखेर उसले यो नै सम्झिरहन पाई कि कठै कत्रो दुःख भोग्नु परेको मलाई। पिताम्बर थुनिएपछि मेरो व्यस्तताको अन्त रहेन। त्यस दिन बिहानभरि मिलिटरीले घरको तलास लिइराखे। पिताम्बरले भने लुगा फेर्नेसम्म फुर्सद पाए, त्यति मात्रै उनलाई कुन्नी कहाँ लगिहाले उत्तिन खेरे। उनलाई नलगुन्जेल आश्वासन र सहाराका लागि म उनैसँग टाँसी राखेँ। उनलाई भन्नुपर्ने कुरा मसँग केही पनि थिएन। अन्यलमा परेकी म केवल बार बार उनको मुख मात्र हेरिरहन्थे र कहिले उनले लगाएको कोट र कहिले सुरुवाल तानतुन पार्न लाग्थे। उनले जुत्ता लगाइसकेपछि अन्तिम घडीमा उनलाई बिदा दिँदा मैले घुँडा टेकेर साडीको फुर्काले उनको जुत्ता पुछिदिए। उनले जाँदा जाँदै भने, केही परि आयो भने रमेशलाई भन्नु। पुरा घरको तलासी लिइसकेपछि मिलिटरीहरू जाँदा बिहानको बेला प्राय बितिसकेको थियो। घरमा मालमत्ता चारैतिर फालिएका थिए, बाकसहरू उदाङ्ग खुल्ला, कपडा लत्ता भुइँमा अलपत्र छरिएका, किताबहरू जथाभावी मिल्किएका, भाँडाकुँडाहरू पनि भान्साभरि लडेका, कुनै कहाँबाट धुलो र कसिङ्गर पनि त्यस्तै थुप्रिन पुगेको र झन् त्यसमा पनि मिलिटरीहरूको बुट बजारिएको भुइँ ठाउँ ठाउँमा उप्किएको, सबै व्यवस्था भत्ताभङ्ग भए जस्तो। मिलिटरीहरू गइसकेपछि हठात कोलाहल शान्त हुँदा मलाई एउटा भयङ्कर ठुलो हुरी विध्वंसकारी उत्पाद मच्छाएर भर्खर शान्त भए जस्तो लाग्यो। घरमा डरलाग्दो निस्तब्धता थियो। तलासी लिउन्जेल हाम्रो पर्खाल बाहिर सडकमा उभिएका छरछिमेकका नर नारी र बालकहरू रमिता हेरिरहेका थिए। तर मिलिटरी गइसकेपछि मलाई घरमा एक्लै देखेर सायद मलाई करुणा या समवेदना दान दिनु पर्ला भन्ने डरले रमितीहरू आफ्ना केटाकेटीहरूलाई घेच्याउँदै आफ्नो घरतिर फर्किए। विचित्र स्तब्धता थियो त्यहाँ र मेरो एक्लोपन थियो, असाध्यै डरलाग्दो। के गर्नुपर्ने हो त्यो स्थितिमा नबुझेर म यन्त्रवत कोठाहरू मिलाउन थालेँ। फेरि मलाई लाग्यो कि पितामरलाई कहाँ लाग्यो होला, त्यो बुझ्ने पो मेरो पहिलो काम हो त, तर कहाँ गएर बुझ्ने? छिमेकमा कोही यस्ता इष्टमित्र थिएनन् जसले मेरो सहायता गरोस्। माइतीसँग त झन् यतिका दिनदेखि सम्बन्ध नै टुटिसकेको थियो। कलेजमा पुराना सखी सहेलीहरूसँग पनि आजकल मेरो कुनै प्रकारको सम्बन्ध र सम्पर्क थिएन। रमेश अथवा पितामरका अरू साथीहरूको घरको कुनै अत्तो पत्तो थाहा थिएन मलाई। के गर्ने? के समाजले आज मसँग आफ्ना पुरानो वैरभाव त साधेको होइन? के गर्ने हो मैले? बार बार एक नाश मेरो मनले भनिरह्यो, के गर्ने अब? गर्ने के? यता उता कतै नहेरेर म दुगुर्दै घर गाडी सडककै छेउकी पसले बुढी कहाँ पुगे। उतारेको आलु, चिउरा, भटमास, चाकु आदि बेच्ने गर्थे। मैले भने उनलाई, बुढी आमा, म आज बडो संकटमा परेकी छु। झिङ्गा दबाउँदै बुढीले भने, मलाई थाहा छ नानी, मलाई थाहा छ। तिमी माइत किन जान्नु? तिमी माइत किन जान्नु? यसले के विवृत्ति दिने उसलाई? मैले भने उनलाई, त्यही त आमा, त्यसैले त तिमी कहाँ आएकी? एक बाजी जन्मी गरेर रक्तकालीमा मेरा आमा बुवालाई यो समाचार लगिदेऊ न। यहाँ घर एक्लो छ, त्यहाँ कसैसँग भेट भएन भने मेरी उठी पुरानी साथी छ आमा, पुतली सडकमा पद्मा, उसै कहाँ गएर मेरो यहाँको खबर सुनाइदिनु। मैले दुवै ठाउँको ठेगाना उनलाई बताए। जब ऊ जाने तर्खरमा लागि अनि मैले फेरि भने, अनि सुन्नु न आमा, यहाँ हामी कहाँ पिताम्बरसँग आउने ठिटाहरूको बारेमा केही पत्ता लगाउन सक्यो भने पनि बुझेर आउनु है आमा। ऊ गएपछि धेरै बेरसम्म म त्यो नियास्रो घरमा पर्खिराखेँ। साँझतिर ऊ लखतराम थाकेर आई र मलाई भने, तिम्रो माइतीले त थाहा छ नानी, मलाई त हकारेर पो धपाए, नआउने गर्नु रे अबदेखि, के उदेखो? अनि पद्मा कहाँ गए? पद्मा चाहिँ घरैमा छिन् रे, पुतली सडक माइतीमा आएकी छैनन् रे। अनि सहरमा सुने नानी, जम्मै ठिटाहरू समातिए रे, एउटालाई पनि नछोडेर थुनेको छ रे सबैलाई। भुइँमा सुताएको लौरो टिप्दै उठेर बुढीले भने, नानी अब तिमी के गर्छौ? बुढी आमाको स्नेहले भरिएको यो प्रश्नले मलाई हठात पगालिदियो। मानु दिनभरिको दुःखको उम्लिएको भाव अब कसैको बाधा नमानेर निस्कने आँट्यो। मैले बलपूर्वक आँसु थामेर उनलाई भने, आमा, जे परि आउँछ बेहोर्नै पर्छ क्यारे। ऊ गएपछि म धेरै बेरसम्म रोइरहे। एकछिनमा झमक्क साँझ पर्यो, म थाकेर पल्टिए। दिनभरि केही नखाएकोले जिउ शिथिल भएको थियो। रातभरि कहिले झिमेकका आँखा लाग्थ्यो त कहिले झसङ्ग भएर बिउजिन्थे, कहिले डरको सञ्चार हुन्थ्यो त कहिले असहाय र एक्लोपनको मात्र अनुभव हुन्थ्यो। यसरी त्यो चिर स्मरणीय दिन बित्थ्यो। दोस्रो दिन पनि कसैले कुनै सहायता लिएर आएन। तेस्रो दिन, चौथो दिन, पाँचौं दिन एवं प्रकारले पुरा एक साता पनि बित्यो नितान्त असहाय अवस्थामा। यतिका दिन बित्दा पनि पितामरलाई कहाँ थुनेर राखेको छ भन्ने मैले अत्तो पत्तो पाउन सकिनँ। उनलाई कहाँ थुनेर राखेको छ, कस्तो छ, कुन अवस्थामा छन् उनी केही थाहा पाउन सकिनँ। मजिस्ट्रेट कहाँ गए, त्यहाँबाट केही थाहा पाउन नसकेकीले सायद कमिश्नर कहाँ केही थाहा भइहाल्छ कि भनेर त्यहाँ पनि धाए, केही पत्तो लागेन। यति चाहिँ थाहा पाइयो कि मिलिटरीको जिम्मामा छन् रे पिताम्बर। मजिस्ट्रेट र कमिश्नर अफिसका केही कर्मचारीहरू त स्पष्टसँग भेङ्गेको कुरा गर्थे, तर अरूहरू भने सायद लाजले होला, मतिर हेर्दै नहेरी मुन्टो गाडेर लेखिरहन्थे। सैनिक हेडक्वार्टरमा प्रवेशको कुनै सम्भावना थिएन। फाटकभन्दा पनि धेरै टाढा ड्युटीमा उभिएको सन्त्रीले अर्डर छैन भने मलाई हकारेर फर्काइदिन्थ्यो। मैले घरबाट कैयौँ बिन्ती पत्र हाले, एक सर्वोच्चदेखि अर्को सर्वोच्च कहाँ चारैतिरबाट मौनताको पर्खालले म घेरिन पुगेकी थिएँ। यसरी शरीर दिन प्रतिदिन क्लान्त हुँदै थियो, खानेकुरा पकाउने जाँगर मलाई कति पनि थिएन। त्यसो हुँदा भण्डारमा जे कट्याङ कुटुङ पाउँथे खाएर पानी पिई पेट भर्थे। सातौं दिन त्यो पनि सिद्धियो। घरमा एक पैसा थिएन। पहिले पहिले घरको काम कसरी चलिरहेको थियो पिता मर्ने जानुन्। घरका आवश्यक सरसामान उनी नै ल्याइदिन्थे र कहिलेकाहीँ साथीहरू पनि केही न केही लिएर आउँथे। धन भने पनि नभने पनि मसँग एकजोर कानका पातला मुन्द्रीहरू थिए। त्यसलाई फुकालेर फेरि पसले बुढी आमा कहाँ पुगे र भने,
आमा यो राखेर मलाई केही दिनसम्म चिउरा र आलु दिने गर, हुन्छ?
छ्या नानी, यो के ल्याएकी तिमीले? लगाऊ कानमा, हेर कस्तो बुच्चो देखिएको कान।
चिउरा लिएर जानु, पछि दाम दिनु जब सकौली, हुँदैन?
आमा पछि पनि त सक्नलाई यही फुकालेर ल्याउनु पर्छ, मेरो सम्पत्ति भनेकै यही हो आमा।
एउटा दुनोमा चिउरा र त्यसमाथि आलुको तरकारी राखेर दिँदै उसले भने,
हेर नानी, जबसम्म सकुला तिमीलाई दिइरहन्छु र तिमीले पनि जबसम्म चाहिन्छ लिन आइरहनु।
बर ती ठिटाहरू पनि हामी गरिबका लागि समातिया होइनन् र नानी।
धेरै दिनसम्म संयमले थामेको भावको बेग मुटुमा उर्लिन लाग्यो। बुढीका समवेदनाका शब्द सुनेर चिउराको दुनो लिँदै हडबडीसँग म खर फर्किए र थुचुक्क बसेर उर्लिँदो भावा बेगले रसाएको गलाबाट चिउराको एक एक गाँस निल्न लागे। बुढीको सब हृदयताले मलाई फेरि एक्लै भएको बोध भयो। मेरा अब कोही रहेनन्। त्यसै बखतमा कोठाको ढोका घर्याक्क उग्रियो र आकाशमात रमेश कोठाभित्र पस्यो। म एकदम छक्क परे र एक्कासी फर्केको भाग्यको अनुभव गर्नुभन्दा पहिले नै खाँदा खाँदै म कराए,
रमेश कहाँबाट उदायो यो देउता?
देउता, रमेश अनि देउता, त्यो अप्रत्याशित प्राप्तिका प्रति मेरो उद्गार थियो। अकस्मात मुखबाट निस्किएको कुनै चिन्तनको प्रक्रियाको परिणाम थिएन त्यो झ्वाट्ट निस्केको शब्द। तर पछि रमेशले यही एउटा शब्दलाई टिपेर मेरो जिब्रो समाउने प्रयत्न गरिराख्यो। मानौ मेरो यही एक शब्दले मैले वाचा हारे, मानौ जमान बन्दी नै भयो मेरो। पछिसम्म पनि उसले मलाई भनिरह्यो इन्द्रमाया भाउजू, र पछि पछि त भाउजू पनि उसको सम्बोधनबाट लुप्त हुँदै गयो। हृदयमा लुकेका भाव अकस्मत यस्तै अचिन्त्य शब्दहरूबाट मात्रै प्रकट हुने गर्छन्। मैले रमेशलाई पछि पछिसम्म पनि तर्क दिइराखे,
हेर रमेश, हिन्दू नारी देवताको दुई भिन्न रूप देख्छे। एउटा त्यस्तो बाह्य अवस्थित शक्तिको रूप जो दुर्दिनमा उसको सहायतार्थ करुणावान भएर आउँछ, त्यस्तो देवता तटस्थ रहन्छ रमेश, त्यो करुणामय भएर पनि निजी वस्तु हुँदैन। अर्को हो पतिको रूपको देवता जो आत्मीयताले ओतप्रोत भएको हुन्छ, त्यो आफ्नो निजी वस्तु हुन्छ। मेरो त्यो दिनको सम्बोधनलाई किन तिमीले केवल दोस्रो अर्थमा मात्र लिन्छौ रमेश?
रमेश भन्थ्यो, इन्द्र माया, यो तिम्रो तर्क मात्रै हो, हेर हृदयको कुरा होइन, बुझ्यौ? म सहग्रह भन्थे,
हेर रमेश, कुरा बुझाउनलाई मैले लामो गरेर भने भन्दैमा त्यसलाई केवल तिमी तर्कको आडम्बर नभन न।
र जति जति म यसरी रमेशसँग कुरा गर्थे उति उति दृढ भएर तर्कका उप तर्क थप्दै जान्थे, तर आफूभित्र आस्थाको भित्ता हल्लिँदै गएको म पाउँथे। मलाई लाग्थ्यो म फाटकको ढोका मात्र बलपूर्वक थुनेर निश्चिन्त हुन खोज्दैछु, तर मलाई निश्चिन्त हुन कहाँ दिन्थ्यो र रमेश बार 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 ऊ मेरो आस्थाको पर्खालका इँट एक एक गरेर उप्काउँदै जान्थ्यो।
तर त्यस दिन रमेश मेरा लागि साँच्चै नै देवता भएर आएको थियो। असहाय र एक्लोपनको महासागरमा डुब्न लागेको प्राणी जसरी कुनै पनि सहारालाई समाउन खोज्छ, चाहे त्यो सहारा अन्त्यमा सर्वग्राही नै प्रमाणित किन नहोस्, त्यस्तै मैले पनि त्यसबेला रमेशलाई झट्ट अँगाल्न पुग्नु अत्याहटमा हुन गएको एउटा अन्धक्रिया थियो। र केही बेरपछि चेतनाको सञ्चार भएपछि केही आश्वस्त भएर म प्रश्नमाथि प्रश्न गर्न लागेँ उसलाई। मैले सोधेँ,
अरे रमेश, खोइ त पिताम्बर, कहाँ छन् उनी?
कस्तो छ उनलाई?
केही त बताऊ उनको बारेमा रमेश।
अनि तिमी कहाँ थियौ नि यति कति?
किन नआएको म कहाँ?
हेर कति दुब्लाएको।
रमेश केही त बोल न रमेश, किन केही नबोल्या?
त्यस बेला जतिसुकै अव्यवस्थित त्यो घर भएको भए पनि रमेशको उपस्थितिले एकदम प्राणवान भयो। त्यो आवासमयताले उज्यालो। एक छिन पहिलेसम्म त्यो सबैले छाडेको भुत्या घर जस्तो डरलाग्दो थियो। रमेशले आवासताको उज्यालो ल्याइदियो त्यहाँ। मैले पनि धेरै दिनदेखि नबालेको बत्ती बाले, कोठा उज्यालो भयो। माल सामानहरू कोठाभरि अलपत्र छरिएका भए पनि के भयो त? त्यो रातभर म रमेशका कुरा सुनिरहे। उसले मलाई बतायो पिताम्बरलाई दरबारकै गारदमा थुनेको छ नेल हत्कडी लगाएर, तर मैले सुने अनुसार अरू शारीरिक यातना भने दिएको छैन र सायद अब दिइने पनि छैन। अब केही दिनपछि नेल र हत्कडी पनि काट्देलन् र पुलिसको मातहतमा निजामती झल्कन पर्याउलन्। रमेशले अरू कुरा पनि बतायो। अब दलका प्राय सबैजना त्यही दिन नै गिरफ्तार भए र सबैलाई पितामरलाई राखे जस्तै सैनिक हिरासतमा राखेका छ। अब म पनि त्यही दिन गिरफ्तार भएथेँ। अब धमाधम उनीहरूले सबैको बयान लिइराखेका छन् र बयान सिद्धिएपछि कसलाई के गर्ने भन्ने निर्णय गर्ला। मलाई त बयान लिने बित्तिकै छोडिदिए। म छुट्ने बित्तिकै त यहाँ आएको भाउजू। मैले व्यग्र भएर सोधेँ, अनि रमेश बाबु पितामरलाई के गर्छन्? अब न आत्तिनुहोस् न भाउजू, न आत्तिनुहोस्। देश सेवा गर्न हिँडेकालाई त यस्तो परिपरि आउँछ नि भाउजू। पितामर दाई चाँडै त छुट्नुहुने छैन, तर अब उहाँको बन्दी जीवन पक्राउ पर्ने बित्तिकैको जस्तो कठिन पनि हुने छैन भाउजू। फेरि उहाँको साथमा धेरै साथीहरू पनि त छन्। रमेश, अरू पनि त सुनाऊ, पिताम्बर के गर्थे, के भन्थे, सुनाऊ न केही त उनको बारेमा। भाउजू, भन्ने सुन्ने कुरा कहाँ थियो र त्यहाँ भाउजू? हो, बरु उहाँलाई लुगा फाटो चाहिँ पठाइदिनु पर्छ। म छुट्न लाग्दा उहाँलाई भेटेर आएको थिएँ। विदा हुन लाग्दा मैले सान्त्वना दिँदै उहाँलाई भनेको छु, इन्द्रमाया भाउजूको म बाहिर गएर जिम्मा लिन्छु, चिन्ता नलिनुहोला तपाईँ। यस प्रकार त्यो रात बित्यो। बिहान उठेर मैले रमेशलाई भने, रमेश, म पिताम्बरले लग्न लुगाफाटोको एउटा पोको बनाइदिन्छु, तिमी पुर्याइदेऊ। अनि अरू के चाहिन्छ उनलाई? खानेकुरा लग्न पाइन्छ कि पाइँदैन कुन्नी? एकछिनपछि लुगाको पोको पार्दै मैले ढिपीको स्वरमा भने, रमेश, म पनि जान्छु है तिमीसँगै लुगा पुर्याउन। हाई रमेश।
कहाँ जाने तपाईँ भाउजू? सिपाहीहरूको हुलमा।
म पुर्याइदिइहाल्छु नि भाउजू। बरु आफू लुगा सुगा फेरेर सुग्घर हुनुहोस्, केही राम्रो भएर त बस्नुहोस् भाउजू। के गर्ने रमेश, तिमी आएर पो यति जाँगर पनि भयो मलाई, र मेरो दुश्चिन्ता पनि गयो।
ल ल भाउजू, ठिक छ, म लुगा पुर्याउन जान्छु। फर्केर आउँदा नुहाई धुवाई चिटिक्क भएर बस्नु होला नि।
के बैरागिनी भएर बस्नु भएको छ भाउजू? अनि बैरागिनी त भएन रमेश, पिताम्बर नै नभएपछि अब मेरो को रह्यो र भन त? पिताम्बर नै नभएपछि अब मेरो को रह्यो र भन त?
यति भन्ने बित्तिकै मलाई लाग्यो रमेशलाई आघात पुर्याउने वाक्य निस्केछ मेरो मुखबाट। त्यसलाई मत्थर पार्ने उद्देश्यले अरू केही भन्न आँटेकी थिएँ कि रमेशले भन्यो, के कुरा गर्नुहुन्छ भाउजू? पिताम्बर दाई पनि त बाँचेकै हुनुहुन्छ, र तपाईँले यो पनि बिर्सनुहुन्न कि तपाईँका अरू पनि धेरै माया गर्ने मानिस होला पिताम्बरको जस्तो नभए पनि। रमेशको कुरा सुनेपछि मैले कुरा अलिक सच्याएर भने, रमेश, तिमीले पनि आफ्नो बारेमा सोचेका छौ कहिले? कति फुस्रो भएका छौ तिमी, एकदम फुङ्गा उडेको जस्तो। तिमीले पनि त नुहाई धुवाई गरेर सफा सुग्घर हुनुपर्छ। ऊ लुगा पुर्याउन गएपछि उसका लागि मैले खड्कुलोमा नुहाउने पानी तताउन बसाइदिएँ र पिताम्बरको एक जोर मैलपो सुरुवाल फेर्न छेकिदिएँ। नुहाउने कोठामा साबुन र एउटा धोएको तौलिया राखेर दगुर्दै म बुढी आमाको पसलमा पुगेँ। मैले भने, लौन आमा, मलाई अलिकति चामल दिनु पर्यो, दाल तिहुन र केही तरकारी छ भने त्यो पनि। रमेश हिजो छुटेर आए, थाहा छ, घरमा पकाउने कुरा फेरि केही पनि छैन आमा। बुढी आमाको अनुहार प्रसन्नताका चाउरीले मुजा पर्यो। उसले भने, देख्यौ त नानी, मैले भनेको थिएँ कि थिइनँ, दुःख नमान, पिर नल्याऊ, तिम्रो खसम छुटेर आउँछन् छिट्टै भनेर। मलाई त एकदम खुसी लाग्यो नानी। मैले हाँसेर भने, रमेश मेरा खसम होइन नामा, देवर पो हुन् त, देवर पो हुन् त। आमैले दिएका सामानहरू लिएर दगुर्दै म घर आएँ र भान्साको तर्खरमा लागेँ। धेरै दिनपछि म भात पकाउन लागेकी थिएँ। पितामरको समाचार पाएर उनको हाल खबरसम्म सुनेर मात्र पनि मन ढुक्क भएको थियो। मनमा बार बार आश्वासनको ध्वनि उठ्थ्यो, उनी बाँचेकै त छन्। त्यस समय त्यति खबरले पनि मलाई खुसी तुल्याएको थियो, मानव पितामर त्यसै बिलाएर सिद्धिएका त रहेनछन्। चित्त प्रसन्न थियो। एकछिनमा रमेश पनि भान्सा कोठामा आइपुग्यो। एउटा भुवादारी तौलियाको पोको भुइँमा राख्दै उसले भन्यो,
हजुर, यो मैले तपाईँलाई ल्याइदियो, हेर्नुहोस् त।
मैले तौलिया फुकाएर हेरेँ। साबुन, तेल, पाउडर, स्नो, लिपस्टिक, सेन्ट इत्यादि स्वास्नी मानिसका श्रृङ्गारका साधनहरू थिए। मैले गदगद भएर भने,
कि यो के गरेको रमेश, किन ल्याएको यी सब कुरा मलाई?
रमेशले भन्यो,
त्यति मात्र हो र भाउजू, तल एउटा खरपने पनि छ, चामल, दाल, घिउ, तेल, तरकारी, मर मसला सब बोकेर ल्याएको छु मैले। ल भन्नुहोस्, कहाँ राख्ने हो यो सामान?
रमेश, यो के गरेको तिमीले?
भाउजू, पहिले माल सामानहरू कहाँ राख्नुपर्छ त्यो भन्नु पर्यो, नखाएर त मान्छे बाँच्दैनन्। हेर्नुहोस्, त्यसैले ल्याउनु परेको बेसार, बुझ्नुभयो?
भान्सामा उक्लेर खरो हुन लागेको तरकारीलाई डाडुले बेसरी चलाउँदै चुलोतिर मुख पारेर मैले भने,
रमेश रमेश जाऊ चाँडै नुहाउ त बरु, तातो पानी साबुन लुगा सबै नुहाउने कोठामै छ, म चाहिँ यो सरजामहरू थन्काउने व्यवस्था गर्न लाग्छु, झट्टै गर है छिट्टो।
मेरो आग्रहपछि उसले किञ्चित ठट्टा गर्दै भन्यो,
अनि भाउजू तातो पानी साबुन धोएको लुगा तौलिया सब मेरो लागि गोसलखानामा तयार छन्।
यो चाहिँ के गरेको नि तपाईँले भाउजू?
अघि उसले भनेको जस्तै गरी मैले पनि जवाफ दिएँ,
अब हेर रमेश, नुहाउँदै ननुहाइ फोहोर लुगा लगाएर मात्र पनि त कोही बस्न सक्दैन नि, हो कि होइन भन त?
र गर्दन फर्काएर उसलाई हेरेँ, उत्तिनखेरै उसले पनि मतिर पुलुक्क हेर्यो। हाम्रा आँखा जुत्न साथै ऊ फरक्कै फर्कियो र फुर्तिलो आचरणको भावनाका साथ एउटा धुन सुसेल्दै कोठाभित्र पस्यो।
एक छिन पछि नुहाइवरी सुकिलो लुगा लगाई स्निग्ध भएर रमेश आयो।
मैले पाकेको भोजनलाई चुलोबाट झिकेँ र धोतीको टुप्पोले मुख छोप्दै भने,
ल रमेश म पनि झट्टै नुहाएर आइहाल्छु।
धेरै दिनपछि नुहाएकोले होला शरीर हलुका भएको थियो र मन चङ्गा। धोएको साडी र चोलो फेरे र कपाल पनि कोरे अनि निधारमा रातो टिका लगाएर म भान्सामा पुगेँ।
रमेश आज हतार गरिरहेको थियो। उसले भन्यो, कति अवेर गर्नुभयो भाउजू तपाईँले, मलाई त लाग्यो कि आज उपवासै गर्नुपर्ने भयो कि जस्तो।
अनि फेरिदेखि मलाई चिने जस्तो गरेर भन्यो,
ओहो कति राम्रो भाउजू, हो यस्तै खुसी भएर बस्ने गर्नुहोस् भने भाउजू। हेर्नुहोस् भाउजू, तपाईँले देखेर मन त्यसै खुसी हुन्छ, तर पेटको भोक पनि त्यस्तै बढ्छ भाउजू।
रमेशका यी रमाइला कुरा थिए, मेरो मन पनि उसका कुराले खुसी भयो। म मुस्कुराएँ तर केही नबोलेर भान्सामा उक्लिएँ र भात पस्किन लागेँ। मनमा एकपल्ट यो कुरा खेल्यो कि रमेश कति रसिक छ र पिताम्बर भन्दा कति भिन्न। यत्तिका दिनको सहवासमा पिताम्बरले एकपल्ट पनि मलाई भोक लाग्यो भनेर हल्ला मचाएन, आतुरी वा हडबडी गरेन, एकपल्ट पनि मेरो श्रृङ्गारतिर ध्यान दिएर उसले भनेन कि इन्द्रमाया तिमी कति राम्री छेउ। म ऊ भोकाएको थाहा पाउँथे, अवश्य ऊ प्रसन्न भएको पनि थाहा पाउँथे, तर स्पष्टसँग उसले मलाई कुनै कुरा पनि भनेन, कहिले पनि आग्रह गरेन। यता रमेश, रमेशले मेरो रूपको साधारण प्रशंसा गर्दै कति राम्री भनेको दिनदेखि यता मैले धेरै सम्झन खोजेँ पिताम्बरसँगको लामो सहवास, उसले मसँग यस्ता रसिक कुरा गरेको, तर त्यहाँ यस्ता कुरा गरेको मलाई कुनै दिन पनि सम्झना हुँदैन। म चाहिँ उनले हेर्लान भनेर आफूलाई कति जतनसित सिँगार्थे, तर उनी भने मेरो अगाडि मानु आँखा चिम्लेर आउँथे, सके आफूलाई सन्तोष दिन होला मनमने भन्थे, पुरुष चरित्र यस्तै हो इन्द्रमाया।
उपन्यास तीन घुम्तीको दोस्रो भाग यही सकिन्छ। हामी आशा गर्छौं यो उपन्यास र हाम्रो प्रस्तुति तपाईँलाई रोचक लाग्यो। हवस् त अर्को अङ्कमा फेरि भेटौँला। यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ।
सुन्नेलाई सुनको माला, यस कार्यक्रमको पब्लिसिटी पार्टनर टीबीआई ग्रुप नेपाल, रेकर्डिङ तथा मिक्सिङ भुवन पौडेल, अनियर टेक्निसियन जयराम नगरकोटी, भोला तिमल सिन्हा र सृजना तामाङ, सूत्रधार पवनराज पौडेल, लेखक विश्वेश्वर प्रसाद कोइराला। प्रतिक्रियाका लागि facebook.com/थाहासञ्चार वा थाहासञ्चार@gmail.com।